नमस्कार, आर्थिक नेपाल कार्यक्रमबाट तपाईँ यो कार्यक्रम प्रत्येक शनिबार बिहान 7 बजेको समाचार पछाडि रेडियो नेपालको केन्द्रीय प्रसारणबाट सुन्न सक्नुहुनेछ। आजको कार्यक्रममा मुलुकको अर्थतन्त्र सकारात्मक लयमा गइरहेको नेपाल राष्ट्र ब्याङ्कद्वारा जानकारी। चालू आर्थिक वर्षको अर्थतन्त्रका धेरैजसो परिसूचक सकारात्मक रहेको तथ्याङ्क। नेपाल वैदेशिक लगानीका लागि उपयुक्त स्थान रहेको अर्थमन्त्री डाक्टर प्रकाश शरण महतको भनाई। र चालू आर्थिक वर्षको पहिलो 3 महिनामा गार्हस्थ उत्पादन जीडीपीमा 3.2% वृद्धि लगायतका आर्थिक प्रसंग प्रस्तुत गर्छौं।
केही महिना अघिसम्म दबावमा रहेको अर्थतन्त्र क्रमशः सकारात्मक लयमा गइरहेको नेपाल राष्ट्र ब्याङ्कको पछिल्लो प्रतिवेदनले देखाएको छ। चालू आर्थिक वर्षको पछिल्लो 5 महिनामा अर्थतन्त्रका धेरैजसो परिसूचक सकारात्मक भएको राष्ट्र ब्याङ्कले जनाएको छ। नेपाल राष्ट्र ब्याङ्कद्वारा प्रकाशित आर्थिक वर्ष 2080-81 5 महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्थाका अनुसार समीक्षा अवधिमा रेमिट्यान्स आप्रवाह 27.6% बढ़ेको छ। 5 महिनामा 6,13,25,00,00,000 रूपियाँ रेमिट्यान्स भित्री राष्ट्र ब्याङ्कले जनाएको छ। अघिल्लो वर्षको सोही अवधिमा रेमिटेन्स आप्रवाह 23% बढ़ेको थियो। अमेरिकी डलरमा रेमिटेन्स आप्रवाह 24.5% वृद्धि भई 4,62,00,00,000 पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह 13.1% बढ़ेको थियो। चालू आर्थिक वर्षको 5 महिनामा शोधनान्तर स्थिति 2,10,59,00,00,000 बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति 45,86,00,00,000 बचतमा रहेको थियो। अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा 34,68,00,000 बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा 1,58,00,00,000 बचतमा रहेको छ। समीक्षा अवधिमा चालू खाता 1,40,23,00,00,000 बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा चालू खाता 41,21,00,00,000 घाटामा रहेको थियो। अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा 32,22,00,000 घाटामा रहेको चालू खाता समीक्षा अवधिमा 1,05,00,00,000 बचतमा रहेको छ। असार मसान्तसम्ममा 15,39,36,00,00,000 बराबर रहेको कुल विदेशी विनिमय संचिति 14.8% वृद्धि भई 2080 मंगिर मसान्तमा 17,67,04,00,000,000 पुगेको छ। अमेरिकी डलरमा यस्तो संचिति 2080 असार मसान्तमा 11,71,00,000,000 रहेकोमा अहिले मंगिर मसान्तमा 13.6% वृद्धि भई 13,31,00,000,000 पुगेको छ। राष्ट्र ब्याङ्कको तथ्याङ्क अनुसार मंगिरमा मूल्य वृद्धि उल्लेख्य रूपमा कमी आएको छ। चालू आर्थिक वर्षको 5 महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति 4.95% रहेको छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति 7.38% रहेको थियो। समीक्षा अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति 5.10% र गैर खाद्य तथा सेवा समूहको मुद्रास्फीति 4.84% रहेको छ। 2080 मंगिर महिनामा अघिल्लो वर्षको सोही महिनाको अवधिमा घिउ तथा तेल, तरकारी, मासु, माछा उपसमूहमा रहेका वस्तुहरूको मूल्यमा कमी आएको, नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य 2 पटक घटाएको तथा 2080 कार्तिक महिनाको तुलनामा मंगिर महिनामा तरकारी, फलफूल, मरमसला, चीनी जस्ता वस्तुको मूल्यमा कमी आएकाले मुद्रास्फीतिमा चाप कम पर्न गएको छ। यद्यपि नेपालबाट विदेशमा अध्ययन गर्न जाने विद्यार्थीहरूले नेपालबाट लैजाने रकम भने उल्लेख्य रूपमा बढ़ेको राष्ट्र ब्याङ्कको तथ्याङ्कमा उल्लेख गरिएको छ।
नेपाल राष्ट्र ब्याङ्कले बिहिबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिका विषयमा केन्द्रित रहेर हामीले अर्थविद नरबहादुर थापासँग कुराकानी गरेका छौं।
प्रतिवेदनका दुईटा पाटा छन्। एउटा बाह्य क्षेत्र छ नि नेपालको, त्यसमा कर्मशः सुधार आउँदै गरेको देखाउँछ भने अर्को घरेलु पाटो आन्तरिक अर्थतन्त्रको पाटो यसमा समावेश छ। बाह्य क्षेत्रमा आएको सुधारको तुलनामा आन्तरिक अर्थतन्त्रमा त्यति सुधार आएको देखिँदैन। उदाहरणको लागि निजी क्षेत्रमा जाने ब्याङ्क कर्जा, नेपाल सरकारको पुँजीगत खर्च, नेपाल सरकारले संकलन गर्ने राजस्व, निर्यात, यिनीहरूमा सकारात्मक देखिँदैन। यी सूचकहरू सकारात्मक देखिँदैनन्। त्यसैले अब बाह्य क्षेत्रमा जुन सुधार आएको छ त्यसको बलमा सरकारले, राज्यले, राज्यका सबै संयन्त्रले आन्तरिक अर्थतन्त्र कसरी सुधार्ने, मुलुकमा उत्पादन, उत्पादकत्व र रोजगारीका अवसरहरू कसरी सिर्जना गर्ने, ती कुराहरू अगाडि बढाउनु पर्छ निजी क्षेत्रको सहयोगमा।
अर्थतन्त्रलाई थप चलायमान बनाउन अब के गर्नु पर्ला?
सबभन्दा पहिले अहिले आर्थिक मन्दीको अवस्था छ नेपालमा मात्र होइन, कतिपय मुलुकहरूमा, छिमेकी मुलुक भारत र चाइना बाहेक धेरै मुलुकमा अहिले आर्थिक मन्दीको अवस्था पनि छ। भारतले राम्रो गरिरहेछ र चाइनामा, चीनमा पनि राम्रो छ। छिमेकी दुई मुलुकमा अर्थतन्त्र राम्रो रहँदा रहँदै पनि हामीले लाभ लिन सकिरहेको छैनौ। त्यसैले सबभन्दा पहिले सरकारले पहल कदमी गर्नुपर्ने हुन्छ। निजी क्षेत्रको मनोबल अहिले जुन खस्केको छ, आम नागरिकको मनोबल खास गरी निजी क्षेत्रको, त्यसलाई उकास्नको लागि राज्यले नेतृत्व दिनुपर्ने हुन्छ र मनोबल उकासिसकेपछि त निजी क्षेत्रले आफै आफै गरिहाल्छ। त्यसैले अहिले प्रमुख दायित्व सरकारको, राज्य संयन्त्रको, राज्यका निकायहरूको जस्तो लाग्छ।
प्रतिवेदनका आधारमा विदेशी मुद्रा सञ्चिति हालसम्मकै उच्च देखिएको छ। मुद्रा सञ्चितिलाई अब कसरी प्रयोगमा ल्याउन सक्दा चाहिँ अर्थतन्त्र थप चलायमान होला?
राष्ट्र ब्याङ्कको लक्ष्य भनेको 7 महिनाको वस्तु तथा सेवा आयात धान्ने हो, तर अहिले झन्डै 12 महिनाको वस्तु तथा सेवा आयात र 14 महिनाको वस्तु आयात धान्न सक्ने विदेशी विनिमय सञ्चिति नेपालमा छ। भन्नुको तात्पर्य के हो भने हाम्रो आवश्यकता भन्दा 5 महिना भन्दा बढीको विदेशी विनिमय सञ्चिति थुप्रिएको अवस्था छ। त्यसैले यसले के देखाउँछ भने राज्यसित वित्तीय स्रोतको अभाव छैन, ब्याङ्क तथा वित्तीय संस्थाहरूमा फालाफाल तरलता छ, लगानीयोग्य साधन छ, त्यो लगानीयोग्य साधन राज्यले सरकारले सदुपयोग गर्न सकिरहेको छैन भने निजी क्षेत्रले पनि सदुपयोग गर्न सकिरहेको छैन। सरकारसित पनि योजना नभएको र निजी क्षेत्रसँग पनि योजना नभएको जस्तो देखिन्छ। त्यसैले अहिले समन्वयको आवश्यकता पनि छ। अब कतिपय कुरा राज्यले गर्नुपर्ने हुन्छ, सरकारले गर्नुपर्ने हुन्छ, कतिपय कुराहरू निजी क्षेत्रले गर्नुपर्ने हुन्छ। त्यसैले निजी क्षेत्र सरकार बसेर कुन कुन क्षेत्रमा निजी क्षेत्रले लगानी गर्ने, कुन कुन क्षेत्रमा राज्यले लगानीमा तीव्रता दिने ताकि निजी क्षेत्रको लगानीलाई यसले प्रोत्साहित गरोस् भन्नेतर्फ राज्य लाग्नुपर्छ। अनि निजी क्षेत्र निराश भएको मन्दीको अवस्थामा जहाँ त्यही हुने हो, त्यसमा राज्यले प्रोत्साहित गर्नु पर्यो। प्रोत्साहित गर्ने दुईटा पाटा छन्, एउटा पाटो राज्यले केही कुरामा अगाडि बढ्ने, खर्च गर्ने, निजी क्षेत्र प्रोत्साहित हुन्छ, बाटो देखाउने काम हुन्छ। अर्कोतर्फ निजी क्षेत्रलाई आवश्यक पर्ने सहजीकरण र उत्प्रेरणा पनि राज्यले दिनुपर्छ। यी दुईटा नीतिगत पहल कदमी यदि सरकारले गर्न सक्यो भने अर्थतन्त्रलाई चलायमान बनाउन सकिन्छ। अब राज्यले पनि पहल कदमी नलिने, अब निजी क्षेत्रले पर्खर र हेरको स्थितिमा रहँदा यो मन्दीको अवस्था अझै लम्बिने देखिन्छ। अहिलेको आवश्यकता भनेको इनिसिएटिभ पहल कदमीको पनि हो।
7 महिनालाई आवश्यक विदेशी मुद्राको सञ्चिति झन्डै 12 महिनालाई पुग्ने भएको छ। यो हुनुको कारण चाहिँ के, विकास निर्माण तथा आर्थिक गतिविधिको सुस्तता नै हो त?
अब यसको दुईटा कारणहरू छन्। हामीले कसरी यो सञ्चिति बढाए, नेपालमा सञ्चिति किन बढ्यो भन्ने जहाँ छ प्रश्न छ, यसका दुईटा कारणहरू छन्। एउटा हाम्रो आयात खुम्ची हो। अब अघिल्लो वर्ष 1.5 वर्ष पहिले प्रति महिना नेपालले 200 अरबको आयात गर्थ्यो, अहिले 125-130 अरबमा प्रति महिना त्यो आयात सीमित भएको छ। त्यसैले आयात खुम्चिएको कारणले पनि विदेशी विनिमय सञ्चिति होइन उब्रियो, र अर्को पछिल्लो समयमा विप्रेषण आप्रवाह रेमिटेन्समा तीव्र वृद्धि भइराखेको अवस्था छ। 27% त यो विप्रेषण आप्रवाहमा वृद्धि भएको छ। यी दुईटा कारणले गर्दा यो विदेशी विनिमय सञ्चिति बढेको हो। अब यसको लाभ राज्यले लिनु पर्यो, मुलुकले लिनु पर्यो, र देश विकासको लागि आवश्यक पर्ने विदेशी विनिमय सञ्चिति अहिले छ, अभाव छैन। अरू देश पाकिस्तान जस्तो, श्रीलंका जस्तो विदेशी विनिमयको अभावको अवस्था नेपालमा छैन। अब यसले तरलता पनि सिर्जना गरेको छ, आन्तरिक तरलता, ब्याङ्क तथा वित्तीय संस्थाहरूमा झण्डै 600 अरब बराबरको तरलता छ, लगानीयोग्य साधन छ। अब सरकारले पनि यो 600 अरब बराबरको यो अधिक तरलता लगानीयोग्य साधनको प्रयोग गर्न सकिरहेको छैन भने निजी क्षेत्रले पनि ब्याङ्क कर्जा दिइरहेको छैन। अहिले ब्याङ्कको ब्याज दर अत्यन्त न्यून अवस्थामा छ, खसेको छ, झरेको छ, कमी आएको छ। अब यसले निजी क्षेत्रको लगानीलाई अलि प्रोत्साहित गरिरहेको छैन, निजी क्षेत्रले लगानी गरिराखेको छैन। त्यहाँ पक्कै पनि अरू कारणहरू छन्, अरू उत्प्रेरणाको आवश्यकता छ। निजी क्षेत्रलाई सरकारले बिजनेस पनि दिनुपर्ने हुन्छ।
मूल्य वृद्धि घटेको छ, यसले आम उपभोक्तालाई फाइदा नै गरेको छ भन्न सकिन्छ होइन?
मूल्य घट्नु भनेको अत्यन्त राम्रो कुरो हो आम नागरिकको लागि, भनौँ न पर्चेसिङ पावर, वस्तु तथा सेवा खरिद गर्ने क्षमता आम नागरिकको बढ्छ, यो राम्रो कुरो हो, यसलाई स्वागत गर्नुपर्छ। तर अब यो मूल्यमा कमी आउनु, मूल्य वृद्धि दरमा, मूल्यमा कमी आएको होइन कि मूल्य वृद्धि दरमा कमी आएको हो, किन आयो भन्ने जहाँसम्म प्रश्न छ, यो उत्पादन बढेर आपूर्ति व्यवस्था सहज भएर, आपूर्ति उत्पादन भएर आपूर्ति बढेर त भएको होइन। यसको कारण के भने मागमा कमी आयो, वस्तु तथा सेवाको माग, सिमेन्टको माग, रडको माग लगायत निर्माण सामग्री लगायत कच्चा पदार्थको मागमा कमी आयो, जनताको हातमा पैसा भएन, आय भएन, त्यही कारणले अहिले मूल्यमा चापको स्थिति विगतको जस्तो नरहेको हो। त्यसैले अब यो मूल्य वृद्धिमा आयको कमीमा मख पर्ने होइन, यो के कारणले यस्तो भयो त्यसको निदान सहित उपायहरूको खोजी गर्नुपर्ने हुन्छ। जनताको हातमा पैसा नभएर पनि अहिले मूल्य स्थिति दबावमा नरहेको कुरालाई नीतिगत हिसाब किताबले केन्द्र बिन्दुमा राखेर नीतिगत पहल गर्दाखेरि उपायहरू अवलम्बन गर्नुपर्ने हुन्छ।
बाह्य क्षेत्र बलियो भइरहेको अवस्थामा यो आन्तरिक अर्थतन्त्रलाई पनि सुधार गर्दै मजबुत बनाउन कसरी अगाडि बढ्नु पर्ला?
अब अहिले मुलुकमा तीन तहको सरकारहरू छन्। राज्य कोषमा अहिले 187 अरब राष्ट्रब्याङ्क नै निक्षेप रहेको छ सरकारको। वाणिज्य ब्याङ्कमा स्थानीय तहको झन्डै 80 अरब रहेको छ। यो दुइटैलाई जोड्दा 250-260 अरब सरकारले खर्च गर्न नसकेको बचेको उब्रेको पैसो छ। अब रोजगारी नपाएर नेपालीहरू विदेशमा गइराखेको अवस्था, उत्पादन नभएको, मागमा कमी आएको अवस्था, कतिपय अघिल्लो वर्ष सम्पन्न भएका यो ठेक्का आयोजनाको सरकारले भुक्तानी नदिइराखेको अवस्थामा यो सरकारको कोषमा रहेको झन्डै 260 अरब सरकारले खर्च गरेर माग वृद्धि गर्ने, उत्पन्नमा दिने, ठेकेदारको भुक्तानी दिने, यसले अर्थतन्त्रलाई चलायमान गराउन र विकास आयोजना को चाहिँ सम्पन्नतर्फ यसको कम्प्लिट गर्नेतर्फ राज्य अगाडि बढ्नुपर्छ। भुक्तानी पनि नदिने र अब राष्ट्रिय गौरवका लगायतका अरू निर्माण आयोजनाहरू खाटिरहनुको धेरै कारणहरूमध्ये एउटा कारण सरकारले रनिङ बिलको आधारमा, काम सम्पन्नताको आधारमा ठेकेदारहरूलाई समयमा भुक्तानी नदिनु पनि हो। त्यसैले सरकारले जुन जुन विकास आयोजनाहरूको काम सम्पन्न भएको छ ती ठेकेदारहरूलाई भुक्तानी दिँदै जाने हो, अनि त्यो मार्फत आएको जुन रकम हुन्छ त्यसले खर्च बढाउँछ, जनताको हातमा पैसा आउँछ, ब्याङ्कको ऋण पनि तिर्न सक्ने क्षमता ठेकेदारको रहन्छ, अनि ब्याङ्कको असुली ऋण असुलीमा पनि सुधार आउँछ, थप कर्जा दिन ब्याङ्कहरू पनि लालायित हुन्छन् र निजी क्षेत्र ठेकेदारहरूले थप ब्याङ्कबाट कर्जा लिएर अरू आयोजनाहरू सम्पन्न गर्ने अगाडि बढाउने तर्फ लाग्छ।
उहाँ हुनुहुन्थ्यो अर्थविद नरबहादुर थापा। नेपाल राष्ट्र ब्याङ्कले बिहिबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिका बारेमा केन्द्रित रहेर हामीसँग कुराकानी गर्नुहुँदै
अर्थमन्त्री डाक्टर प्रकाश शरण महतले नेपाल वैदेशिक लगानीका लागि योग्य र अनुकूल वातावरणसहितको मुलुक भएको बताउनु भएको छ। भारतको गुजरातमा बुधबार आयोजित भाइब्रेन्ट गुजरात ग्लोबल समिटमा अर्थमन्त्री डाक्टर महतले नेपाल लगानीका लागि उपयुक्त स्थान भएको बताउनुभयो। उहाँले मुलुकको अर्थतन्त्रमा सुधार भइरहेको भन्नुहुँदै नेपालमा लगानी गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह पनि गर्नुभयो। उहाँले नेपाल सरकारले आगामी अन्तर्राष्ट्रिय लगानी सम्मेलन आयोजना गर्ने जानकारी दिनुहुँदै लगानी सम्मेलनमा सहभागी हुन विदेशी पाहुनालाई आग्रह पनि गर्नुभयो। गुजरात ग्लोबल समिटमा सहभागी भएका विदेशी पाहुनालाई नेपालले गर्ने अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा आफूले निमन्त्रणा दिएको उहाँले जानकारी दिनुभयो।
चालू आर्थिक वर्षको पहिलो तीन महिनामा गार्हस्थ्य उत्पादन जीडीपीमा 3.2% मात्र वृद्धि भएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले आधारभूत मूल्यमा अघिल्लो आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा 3.2% वृद्धि हुने प्रारम्भिक अनुमान गरिएको जनाएको छ। चालू आर्थिक वर्षको पहिलो त्रैमासिक र गत आर्थिक वर्षको पहिलो त्रैमासिक बीच तुलना गर्दा सबैभन्दा बढी 15.8% खानी तथा उत्खननको कुल मूल्य अभिवृद्धि बढ्ने अनुमान गरिएको छ। धान उत्पादनमा भएको वृद्धिले पनि यस क्षेत्रको वृद्धिदरमा सकारात्मक प्रभाव पारेको तथ्याङ्क कार्यालयले जनाएको छ।
चालू आर्थिक वर्षमा नेपालको अर्थतन्त्रले गति लिने अनुमान गरिएको छ। विश्व बैंकले बुधबार सार्वजनिक गरेको ग्लोबल इकोनोमिक प्रोस्पेक्टिभ प्रतिवेदनले गत आर्थिक वर्षको तुलनामा नेपालको अर्थतन्त्रमा चालू आर्थिक वर्षमा उल्लेख्य सुधार हुने अनुमान गरिएको छ। खास गरी खुकुलो मौद्रिक नीति र आयात प्रतिबन्ध खुल्ला गरिएपछि अर्थतन्त्रमा सुधार देखिने अनुमान प्रतिवेदनमा गरिएको छ। विश्व बैंकको प्रतिवेदन अनुसार चालू आर्थिक वर्षमा नेपालले 3.9% आर्थिक वृद्धिदर हासिल गर्नेछ। यो तथ्याङ्क गत आर्थिक वर्षको भन्दा 1.9% सुधार हो। औद्योगिक र सेवा क्षेत्रमा सुधार हुँदा आर्थिक वृद्धिदर अहिलेको भन्दा केही बढ़न सक्ने प्रक्षेपण विश्व बैंकले गरेको हो। नेपालले चालू आर्थिक वर्षमा हासिल गर्ने अनुमान गरिएको आर्थिक वृद्धिदर विश्वको औसत दरभन्दा धेरै हो भने दक्षिण एसियाली औसतको तुलनामा भने कम हो। विश्व अर्थतन्त्र विगत 30 वर्षकै सबैभन्दा धीमा गतिमा रहेकाले सन् 2024मा केवल 2.3% आर्थिक वृद्धिदर रहने अनुमान विश्व बैंकले गरेको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले सरकार पेट्रोलियम पदार्थको आपूर्ति सहज गराई समय सापेक्ष पूर्वाधार विकास गर्न प्रतिबद्ध रहेको बताउनु भएको छ। नेपाल आयल निगमको 54 वार्षिकोत्सवको उद्घाटन गर्नुहुँदै मन्त्री रिजालले इन्धनको आपूर्ति सहज बनाई राष्ट्रिय विपद जस्ता समस्यामा पनि निगमले सामाजिक उत्तरदायित्व जिम्मेवारी अन्तर्गत सहयोग उपलब्ध गराइरहेको बताउनुभयो। निगमले पछिल्लो समयमा करिब 50 अर्ब ऋण चुक्ता गरी नाफा आर्जन गर्न सफल भएको भन्दै नेपाल आयल निगमले विस्तारै परम्परागत कामभन्दा समय सुहाउँदो नवप्रवर्तनका काममा लाग्ने बताउनुभयो। दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषण अन्तर्गतको ड्रिलिङ कार्यलाई निरन्तरता दिन समन्वय भइरहेको उहाँले बताउनुभयो।
हवस् त, कार्यक्रम आर्थिक नेपाल आजलाई यति नै। कार्यक्रमबाट हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।